नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले र माओवादीबीच आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति। शुरूको 3 वर्ष ओली र त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्ने, पार्टीको नेतृत्व संयुक्त रूपमा गर्ने।
निर्वाचन आयोगले समानुपातिक तर्फको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझायो, नयाँ सरकार गठनको लागि बाटो खुल्ला।
1 शेरधन राई, 2 लालबाबु राउत र 5 शंकर पोखरेल मुख्यमन्त्री नियुक्त। 3 मुख्यमन्त्रीले भोलि शपथ लिने।
इजरायलको प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरूद्ध मुद्दा चलाउन सिफारिस गर्ने, भ्रष्टाचार गरेको आरोप।
र विश्व क्रिकेट लिग डिभिजन 2 क्यानाडा विरुद्धको खेल जित्न नेपाल 195 रनको लक्ष्य पछ्याउँदै।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
USA आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय रामपुर चितवनको जरुरी सूचना।
यस संकाय अन्तर्गतका प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाकृवास धनकुटा र टिकापुर कैलालीमा शैक्षिक सत्र 2074-75 अध्ययनको लागि फारम भर्ने अन्तिम मिति यही फागुन 3 भनिएकोमा विशेष कारणवश फागुन 9 म्याद थप गरिएको छ। साथै फागुन 7 हुने भनिएको प्रवेश परीक्षा फागुन 12 लिइने बेहोरा समेत जानकारी गराइन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमाले र नेकपा माओवादी बीच पार्टी एकता गरी संयुक्त नेतृत्व गर्ने र आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आलोपालो गरेर प्रधानमन्त्री बन्ने सहमति भएको हो। सहमति अनुसार शुरूका 3 केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुनेछ, त्यसपछिका 2 प्रचण्डले सरकारको नेतृत्व गर्नुहुनेछ। माओवादीले दशैं लगत्तै वाम गठबन्धन बनाउँदा आधा आधा समय सरकार चलाउने भद्र सहमति भएको भन्दै सहमति कार्यान्वयनको अडान राख्दै आएको थियो। तर एमाले भने सरकार र पार्टीको नेतृत्वका बारेमा कुनै सहमति नभएको दावी गर्दै आएको थियो, जसका कारण 2 पार्टी बीचको एकतामा ढिलाइ भएको थियो। आजको सहमति अनुसार एमाले र माओवादी मिलेर बन्ने नयाँ पार्टीको नेतृत्व भने ओली र प्रचण्ड दुवैले संयुक्त रूपमा गर्नुहुनेछ। 2 अध्यक्ष बीचको यो सहमतिलाई अन्तिम रूप दिन पार्टी एकता संयोजन समितिको बैठक अहिले पनि बसिरहेको छ। संयोजन समितिको बैठक अघि दुवै पार्टीका अध्यक्षले सहमतिबारे आफ्नो पार्टीमा जानकारी गराउनु भएको थियो। प्रचण्डसँगको सहमति गरे लगत्तै नेकपा एमालेको स्थायी कमिटिको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ। ललितपुरको मानभवनमा बसेको स्थायी कमिटिको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको हो। निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावको अन्तिम परिणाम बुझाएपछि आफूहरूसँग सरकार बनाउन बहुमत रहेको दावी पेश गर्ने निर्णय पनि भएको एमाले जनाएको छ। बहुमतको दावी गर्दै पार्टीका तर्फबाट राष्ट्रपतिलाई पत्र बुझाइनेछ।
निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत समानुपातिकको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। कांग्रेस, माओवादी र राजपाले सूची सच्याएर बुझाएपछि आयोगका पदाधिकारीले अहिले राष्ट्रपति भवनमा पुगेर समानुपातिकको अन्तिम नतिजा बुझाएका हुन्। आयोगले प्रदेश र प्रतिनिधि सभा चुनाव सकिएको 70 दिनपछि प्रतिनिधि सभातर्फको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको हो। आयोगले राष्ट्रपतिलाई चुनावी परिणाम बुझाए लगतै नयाँ सरकार गठनको औपचारिक बाटो खुला भएको छ। संघीय संसदमा महिलाको प्रतिनिधित्व 33% सुरक्षित गर्न भन्दै आयोगले प्रतिनिधि सभा अन्तर्गत समानुपातिक तर्फको नतिजा सार्वजनिक गरेको थिएन। समानुपातिक तर्फको 110 सीटमा दलले प्राप्त गरेको सीट संख्याका आधारमा क्लस्टर नमिलेपछि कांग्रेस, माओवादी र राजपालाई 2 समय सीमा दिँदै पुनः सच्याउन पत्राचार गरेको थियो। समानुपातिक तर्फ एमाले 41, कांग्रेसले 40, माओवादी केन्द्रले 17 तथा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा नेपालले 6 सीट प्राप्त गरेका थिए। प्राप्त गरेका छन्। आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम बुझाए पनि अब राष्ट्रिय सभामा सरकारतर्फ मनोनित हुने तीनजना सांसदको टुङ्गो लाग्न बाँकी छ। सरकारले तीनजनाको नाम राष्ट्रपति भण्डारी समक्ष बुझाए पनि त्यसलाई उहाँले स्वीकार गर्नुभएको छैन।
प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त हुनुभएको छ। प्रदेश प्रमुखको कार्यालयले राईलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेको हो। एमाले र माओवादीले एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नुपर्ने दावी गर्दै शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका थिए। त्यसैको आधारमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले जानकारी दिनुभयो। भोलि 3 बजे मुख्यमन्त्री शेरधन राईको शपथ ग्रहणको कार्यक्रम रहेको पनि प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यस्तै प्रदेश नम्बर 2 को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत नियुक्त हुनुभएको छ। बिहान प्रदेश नम्बर 2 का प्रमुख रत्नेश्वर लाल कायस्थले राउतलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। फोरम संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सिफारिस गर्दै हिजो फोरम र राजपा नेपाल संयुक्त रूपमा प्रदेश प्रमुख कायस्थ समक्ष बहुमत पेश गर्न पुगेका थिए। मुख्यमन्त्री नियुक्त भएपछि राउतले प्रदेश नम्बर 2 लाई विकासको दृष्टिले समृद्ध र नमूना बनाउने प्रतिक्रिया दिनुभएको छ। 107 जना सांसद रहेको प्रदेश नम्बर 2 मा बहुमतको सरकारका लागि 54 जना सांसद आवश्यक पर्छ। यस प्रदेशमा फोरमको 29 र राजपाको 25 गरी 54 जना सांसद पुगेका छन्। प्रदेश नम्बर 2 मा मुख्यमन्त्री सहित 3 मन्त्रालय फोरमले र सभामुख सहित 3 मन्त्रालय राजपाले पाउने सहमति भएको छ। भोलि विशेष समारोह गरेर मुख्यमन्त्री राउतले शपथ ग्रहण गर्ने तयारी छ। यस्तै प्रदेश 5 को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ। 5 नम्बर प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको एमालेका मुख्य सचेतक भूमेश्वर ढकालले जानकारी दिनुभयो। मुख्यमन्त्री पोखरेलको शपथ भोलि 3 बजे हुनेछ।
यस्तै माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर 7 को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। एमाले र माओवादीका 37 जना प्रदेशसभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन्। प्रमुखले मुख्यमन्त्रीमा नियुक्त हुन स्पष्ट बहुमत पेश गर्न आह्वान गरे लगत्तै माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले दुवै पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थन आफूलाई रहेको भन्दै हस्ताक्षर पत्र प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाएका छन्। भोलि भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र फागुन 5 गते शपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। भोलि मुख्यमन्त्रीको नियुक्ति भएसँगै प्रदेश मन्त्रालयका मन्त्री चयनको प्रक्रिया पनि शुरू हुनेछ।
प्रदेश 4 को सभामुखमा माओवादी सांसद नेत्रनाथ अधिकारी निर्विरोध हुनुभएको छ। आज मनोनयन दर्ताको दिन अधिकारीको मात्र उम्मेद्वारी परेपछि उहाँ सभामुख हुनुभएको हो। अधिकारीको प्रस्तावकमा माओवादी सांसद हरिबहादुर चुमान र समर्थकमा एमाले सांसद किरण गुरूङ हुनुहुन्छ। प्रदेश नम्बर 4 मा वाम गठबन्धनबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई दिने गरी भागभण्डा गरिएको थियो। भोलि नै सभामुख नेत्रनाथ अधिकारीले उपसभामुखको चुनावको मिति घोषणा गर्नुहुनेछ। उपसभामुखका लागि एमालेबाट सिर्जना शर्माको नाम चर्चामा छ। 4 नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र सभामुखको शपथ शुक्रबार बिहान 9 बजे एउटै समारोहमा हुने भएको छ। सभामुख र मुख्यमन्त्रीको टुङ्गो लागेपछि प्रदेश नम्बर 4 मा मन्त्री बन्नका लागि दौड़धुप पनि शुरू भएको छ।
प्रदेश नम्बर 5 का सभामुख पूर्णबहादुर घरतीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख उमाकान्त झाले बुटुबलमा घरतीलाई शपथ गराउनु भएको हो। सभामुखमा माओवादी केन्द्रका घरतीको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध सभामुख हुनुभएको थियो। प्रदेश नम्बर 5 को उपसभामुखका लागि फागुन 6 गते दिउँसो 1 बजे चुनाव हुनेछ। यस्तै प्रदेश नम्बर 2 को सभामुख सरोज कुमार यादवले पनि आज शपथ लिनुभएको छ। प्रदेशको सभामुखमा राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद यादवको मात्रै उम्मेद्वारी परेपछि उहाँ पनि निर्विरोध निर्वाचित हुनुभएको हो। उहाँले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थसँग हिन्दी भाषामा शपथ लिनुभएको हो। यस्तै प्रदेश नम्बर 1 को उपसभामुखमा माओवादीकी सरस्वती पोखरेल शारदाको मात्रै उम्मेद्वारी परेपछि उहाँ पनि निर्विरोध निर्वाचित हुनुभएको छ। तर यसको औपचारिक घोषणा हुन बाँकी छ।
नेपाली कांग्रेसलाई प्रदेश नम्बर 1 को संसदीय नेता छान्न सकस भएको छ। प्रदेश नम्बर 1 बाट प्रतिपक्षी दलको संसदीय नेताका आकांक्षी धेरै भएपछि कांग्रेसलाई निर्णय गर्न समस्या भएको हो। संसदीय दलको नेतामा प्रदेशसभामा प्रत्यक्षतर्फ जित हासिल गरेका मोरङका केदार कार्की, सुनसरीका राजीव कोइराला, उदयपुरका हिमाल कार्कीले दावी गर्नुभएको छ। त्यस्तै समानुपातिकबाट लोकप्रसाद संग्रौला र शेखर चन्द्र थापाको पनि नाम चर्चामा छ। दलको नेतामा आकांक्षी धेरै भएपछि केन्द्रको निर्णय अनुसार नै आफूहरू अघि बढ्ने आकांक्षीहरूले बताएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त नवीन कुमार घिमिरेले आजदेखि कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नु भएको छ। सर्वोच्चले तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ति बदर गरेपछि 2074 जेठ 8 गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका दीप बस्नेतले उमेर हदका कारण अवकाश पाएपछि अख्तियारमा नवीन घिमिरे कार्यवाहक प्रमुख आयुक्त बन्नुभएको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
लटरी चिट्ठाका नाममा भइरहेको ठगी सम्बन्धमा आईएमई लिमिटेडबाट जनहितमा जारी अत्यन्त जरुरी सूचना।
अनलाइन फोन, फाइबर, इमो, व्हाट्सएप लगायतका माध्यम प्रयोग गरी लटरी चिट्ठा पर्यो भने ठगी गर्ने गरेको पाइएकाले यस्ता प्रलोभनमा नपर्न सम्पूर्ण सर्वसाधारणमा आईएमई लिमिटेड हार्दिक अनुरोध गर्दछ।
लटरी चिट्ठाका नाममा भइरहेको ठगीबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
आईएमई लिमिटेड, पानी पोखरी, काठमाडौँ।
फोन नम्बर 01443600, टोल फ्री नम्बर 1650015।
तपाईँ अहिले मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले र माओवादी बीच आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति, शुरूको 3 वर्ष ओली र त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्ने, पार्टीको नेतृत्व संयुक्त रूपमा गर्ने, निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझायो, प्रदेश 1 शेरधन राई, 2 लालबाबु राउत र 5 शंकर पोखरेल मुख्यमन्त्री नियुक्त लगायतका खबर प्रस्तुत
गर्यौं। धमाधम गठन भएका प्रदेश सरकारलाई सहयोग गर्ने कर्मचारी भने अझै पनि प्रदेशका अस्थायी राजधानीमा पुगेका छैनन्। 7 मन्त्रालय रहेको 3 प्रदेशको अस्थायी राजधानी हेटौँडामा कर्मचारी नहुँदा काम गर्न समस्या भएको छ। मन्त्रालयका सचिव नै कार्यालयमा हाजिर नहुँदा काम कारवाही प्रभावित भइरहेका छन्। यसै सन्दर्भमा हेटौँडा सहकर्मी हरिहुमा गाईले प्रदेश नम्बर 3 मुख्यमन्त्रीको कार्यालयका सचिव रमेश शिवाकोटीलाई अहिलेसम्म के कति कर्मचारी आएका छन् भनेर सोध्नु भएको छ।
जम्मा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बाहेक अन्य मन्त्रालयका सबै सचिवज्यू आइसक्नु भएको छ।
अस्ति सचिवज्यू आउनु नभएकै कारणले मन्त्रीज्यूले समेत पद बाली आफ्नो मन्त्रालयमा गर्न पाउनु भएन, मुख्यमन्त्रीको कार्यालयमा गर्नु पर्यो। अब त्यस्तो समस्या हुन्छ कि हुँदैन?
अब यो चाहिँ यसो छ, अब उहाँहरू जस्तो सामाजिक विकास मन्त्रालयको कुरो छ, अब भोलि मन्त्री आउँदा सचिवज्यू आउनु भएन भने त फेरि हामीले गराउनु पर्ने नै हुन्छ। त्यसले गर्दाखेरि अब अहिले सचिवज्यू आउनु हो भने समस्या हुँदैन, आउनु भएन भने त समस्या रहन्छ नि।
5 सचिवज्यू आइसक्नु भयो, त्यसो भए 5 मन्त्रालयको अब 2 सचिव मात्रै आउनु बाँकी छ।
3 कानूनको सचिव, यहाँ 2 हुन्छ, मुख्यमन्त्री कार्यालयमा कानूनको सचिव र प्रशासनको हुन्छ। कानूनको सचिवज्यू पनि आउनु भएको छैन र उपसचिव पनि नभएकोले त्यहाँ पनि हामीलाई समस्या भएको छ। अब कानूनहरू बनाउनु पर्ने हुन्छ, यहाँ चाहिँ अरू अन्य मन्त्रालयको कानूनहरूको पनि हेरिदिनु पर्ने हुन्छ। त्यसले गर्दा कानूनको सचिव पनि नआएको कारणले र उपसचिव पनि नभएको कारणले त्यो पनि अप्ठ्यारो छ हामीलाई।
अहिलेसम्म यो 3 प्रदेशको 7 मन्त्रालयमा कतिजना कर्मचारी आइसक्नु पर्ने हो र अहिलेसम्म कतिजना कर्मचारी आइसक्नु भएको रेकर्ड छ यहाँहरूसँग?
आउनुपर्ने त अब 107 खटिनु पर्ने त 200 हारिमा छ, त्यसमध्ये 107 जति खटिसकेका हो, त्यसमध्ये जम्मा 26 कर्मचारीहरू मात्रै आउनु भएको छ।
के कारणले अहिलेसम्म पठाएका खटाइएका कर्मचारीहरू आइसकेनन् हेटौँडामा?
त्यो चाहिँ यसरी कुन कारणले आउनु भएन भन्ने चाहिँ अब ठ्याक्कै थाहा भएको छैन। अब हामीले अहिले के गरेका छौँ भने यो सचिव बैठक गरेर प्रत्येक मन्त्रालयको सचिवहरूलाई चाहिँ आफ्नो मन्त्रालय अन्तर खटेको लिस्ट दिएका छौँ, त्यो लिस्टबाट ताकेता गर्नुहोस्, आउने कि नआउने, नआउने भए अर्को विकल्पलाई कुरा गर्नु पर्यो, आउने भए कहिलेसम्म आउने, त्यो गरेर यहाँ चाहिँ हामीलाई जानकारी दिनुहोस् भनेका छौँ।
अहिले यो समस्या स्थानीय तहमा जनप्रतिनिधिहरू, वडा अध्यक्षहरू निर्वाचित भए, त्यहाँ वडा सचिव भएनन्, जनप्रतिनिधि मात्र चलाइरहनु पर्ने समस्या छ। यो मन्त्रालयहरूमा पनि मन्त्रीहरू चुनिन थालिसक्नु भयो तर सचिवज्यूहरू र अरू कर्मचारी नआउने समस्या हुन्छ कि? अब
त्यस्तो समस्या त नहोला, त्यो भयो भने चाहिँ निजामती सेवा ऐन नियम अनुसार निश्चित रूपमा कार्यवाहीमा जान्छ नै सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित मन्त्रालय जानुपर्ने हुन्छ। कर्मचारीले चाहिँ खटाएको ठाउँमा नगएको कारणले मन्त्रालय सञ्चालन नहुने अवस्था आयो भने त्यो अलिकति लाजमर्दो अवस्था हुन्छ, त्यस्तो अवस्था आउँदैन भन्ने कुरामा विश्वस्त छु। किनभने अहिले पनि नेपाल सरकारका ताप्लेजुङदेखि दार्चुला सम्मका सरकारी निकायहरूमा बसेर हामीले नै सेवा दिइरहेका छौँ र यहाँ पनि यो त झन् राजधानीको सँगको जिल्ला समेत भएको प्रदेश भएको हुनाले त्यस्तो समस्या त नआउला। तर अहिले प्रारम्भिक अवस्थामा चाहिँ कर्मचारी अभाव देखिया छ।
हटाएको कति दिनसम्म कर्मचारी आएनन् भने कारवाही गर्न सक्ने कानूनी व्यवस्था छ नि?
यसमा यस्तो छ, 21 दिन चाहिँ बरविवाद गर्ने दिने भन्ने व्यवस्था छ। अर्को फेरि 90 दिनसम्म चाहिँ बिना खबर हाजिरै भएन भने अवकाशै गर्न सक्ने निजामती सेवा आयोगमा प्रष्ट व्यवस्था छ। र त्यसको लागि पनि फेरि लोकसेवा आयोगको परामर्शदेखि लिएर अन्य तुरन्तै यसरी सोझै चाहिँ यो प्राइभेट सेक्टरमा जस्तो निजामती कर्मचारीलाई अवकाश गर्न मिल्दैन। त्यसका विधि प्रक्रियाहरू पुर्याउँदाखेरि कहिलेकाहीँ त एउटा कर्मचारीको 7-8 महिनासम्म पनि लाग्न सक्छ। त्यो विधि प्रक्रिया पुरा अवकाशै गर्ने हो भन्छ।
उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर 3 को मुख्यमन्त्रीको कार्यालयका सचिव रमेश शिवाकोटी मकवानपुरमा कर्मचारीको अभाव भएको विषयमा जानकारी दिँदै। अब पुननिर्माणका कुरा। भूकम्पपछिको पुननिर्माणका लागि भारत सरकारले अनुदान र सहुलियत ऋण गरी 1 खर्ब रूपियाँ दिने घोषणा गरेको थियो। घोषणा अनुसारको वित्तीय सम्झौता पनि भयो, तर दाता सम्मेलन भएको 2.5 वर्ष बितिसक्दा पनि भारतको सहयोग अझै कार्यान्वयनको चरणमा पुग्न सकेको छैन। मदन पौड्यालको रिपोर्ट।
भूकम्प लगत्तै असार 10 गते दाता सम्मेलन भएको हो। भूकम्पपछिको पुननिर्माणका लागि सबैभन्दा धेरै सहयोगको घोषणा छिमेकी देश भारतले गरेको थियो। प्रतिबद्धता अनुसार भारतले 25 अर्ब रूपैयाँ अनुदान र 75 अर्ब रूपैयाँ सहुलियत ऋण दिनुपर्नेछ। तर भारत सरकारले प्रतिबद्धता जनाएको सहुलियत ऋणका लागि सम्झौता गरेको एक्सपोर्ट इम्पोर्ट बैंक अफ इण्डिया एक्जिम बैंकले अनेक शर्त राख्दै आएको छ। ऋण परिचालनबारे पटक पटक छलफल हुँदै आए पनि कार्यान्वयन भने अझै शुरू भएको छैन। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता एमलाल भूषाल।
75 अर्बको लोन हो, त्यो लोन चाहिँ सफ्ट लोन हो, 1% ब्याजमा, त्यसको लामो समयसम्म त्यसको चाहिँ समय रहने, 5 वर्ष त्यसको अझ चाहिँ थप ग्रेस पिरियड पनि हुने, 20 वर्षसम्म त्यसको समय रहने, त्यस्तो किसिमको सफ्ट लोन छ। अब त्यो चाहिँ लोन परिचालन गर्नको निम्ति के कसो गर्न सकिन्छ, अब त्यसमा केही कामहरू अब कसरी अगाडि बढाउन सकिन्छ, त्यस विषयमा चाहिँ एक्जिम ब्याङ्कको त्यो एक्सपर्टहरू यहाँ पनि आउनुभयो। 1 राउन्ड हामी यहाँ छलफल गऱ्यौँ र 2 राउन्डमा चाहिँ हामी त्यहाँ छलफल गऱ्यौँ।
25 अर्ब रूपैयाँ अनुदानको रकम मध्ये 10 अर्ब घर निर्माण, 5 अर्ब स्कूल, 5 अर्ब स्वास्थ्य संस्था र 5 अर्ब सम्पदामा खर्च हुनेछ। घर पुननिर्माण गोरखा र नुवाकोटमा सीमित गरिएको छ, तर सहुलियत ऋण भने घर, विद्यालय, स्वास्थ्य संस्थाको पुननिर्माणमा खर्च हुने छैन। सहुलियत ऋण कार्यान्वयनका लागि भारत सरकार, नेपाल सरकार र एक्जिम बैंकको आआफ्नै प्रक्रिया छ। यो ऋण ठूला विकासका आयोजनामा खर्च गर्ने गरी तयारी भए पनि कुन क्षेत्रमा कसरी र कति खर्च गर्ने अलमल छ। फेरि प्राधिकरणका प्रवक्ता एमलाल भूषाल।
साना साना प्रोजेक्टहरू मैले भने, स्कूल भयो, हेल्थ, यस्ता कुराहरू चाहिँ ग्रान्टबाट जाने भयो। लोनको निम्ति चाहिँ अलिक मेगा प्रोजेक्टहरू तयार गर्नुहोस् भन्ने किसिमको कुरो भयो। त्यो भयो भने कम्फर्टेबल हुन्छ भन्ने उहाँको सजेसन भयो। त्यसो गर्दाखेरि अब मेगा प्रोजेक्ट जस्तो भनौँ न, हामीले हरिहर भवन भयो अथवा त्रिभुवन युनिभर्सिटीका चाहिँ भत्किएका केही ठुल्ठुला बिल्डिङहरू, यस्ता चाहिँ त्यसको प्याकेज बनाएर लोन प्रवाह यसमा गर्नुपर्छ कि भन्ने किसिमले हामी त्यहाँ पनि एक किसिमले सल्लाह गऱ्यौँ र त्यो लाइनले चाहिँ हामी यहाँ अब तयारी गर्दैछौँ।
भूकम्प लगत्तैको दाता सम्मेलनमा दात्री निकायले 4 खर्ब 10 अर्ब 95 करोड रूपैयाँ सहयोग दिने वचन दिएका थिए। प्रतिबद्धता अनुसारको रकम अझै पूर्ण रूपमा प्राप्त हुन सकेको छैन। त्यसमाथि सबैभन्दा धेरै रकमको प्रतिबद्धता गरेको छिमेकी भारतले पुननिर्माणमा आफ्नै निर्माण सामग्री प्रयोग गर्नुपर्ने, परामर्शदाता र ठेकेदार आफैले चयन गर्ने लगायत शर्त राखेका कारण सहयोग लिन र काम शुरू गर्न अप्ठ्यारो परेको छ।
25 मेगावाट क्षमताको दरवाङ म्याग्दी जलविद्युत आयोजनामा विभिन्न बैंकहरूले ऋण लगानी गर्ने भएका छन्। सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेन्चुरी बैंक तथा मुक्तिनाथ र महालक्ष्मी विकास बैंकले जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएका हुन्। धौलागिरी कालिका हाइड्रो कम्पनीले यी बैंकसँग 3 अर्ब 50 करोड़को ऋण लगानीका लागि आज वित्तीय सम्झौता गरेको छ। 5 अर्ब 14 करोड़ रूपियाँमा सम्पन्न हुने दरवाङ म्याग्दी जलविद्युत परियोजनामा बाँकी लगानी भने संस्थापक र सर्वसाधारणको रहनेछ। दरवाङ जलविद्युत परियोजना आउँदो 3 वर्ष 6 महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ, स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्ध सम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
जानी जानी
माछापुल ट्रस्ट स्कूल कुसुंती ललितपुर, द स्कूल फॉर चेंज मेकर्स, नाउ ओपन इट्स किंडरगार्टन वेयर एवरी चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेंशियल। फॉर विजिट कांटेक्ट 01-5193-144, 01-5193-884। माछापुल ट्रस्ट स्कूल कुसुंती ललितपुर। फॉर विजिट कांटेक्ट 01-5193-144, 01-5193-884।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको दिन पारेर आज प्याड गिफ्ट डे बनाएको छ। गुलाबका फूल वा अरू उपहार दिनुको सट्टा आफ्नै प्रेमिका वा श्रीमतीलाई प्याड किनेर गिफ्ट दिए स्वस्थ हुने भन्दै सञ्जालले प्याड गिफ्ट डे मनाएको हो। महिलाहरूलाई फूलभन्दा पनि प्याड आवश्यक पर्ने भएकाले स्वस्थ रहन प्रेमिका तथा श्रीमतीलाई गिफ्टको रूपमा प्याड किनेर दिउन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो। कार्यक्रममा 25 जना श्रीमानले श्रीमतीलाई प्याड गिफ्ट दिएका छन्।
महोत्तरीको सोनामा गाउँपालिकाको नदी किनारमा फेला परेकी नवजात शिशुको जीवितै उद्धार गरिएको छ। रूपनी नदीको किनारमा फालिएकी एक दिनकी बालिकालाई आज गाउँलेहरूको सहयोगमा मंगर थाना प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो। शिशुको मंगर थानामा रहेको उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बच्चा फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस वर्षको युद्ध प्रसाद मिश्र स्मृति पुरस्कार साहित्यकार गोपीरमण उपाध्यायलाई दिइने भएको छ। युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानले प्रगतिशील साहित्यमा योगदान पुर्याएको भन्दै 20,000 राशिको पुरस्कार उपाध्यायलाई दिने निर्णय गरेको हो। प्रतिष्ठानका सचिव डाक्टर लेख प्रसाद निरोलाका अनुसार साहित्यकार मिश्रको 28 स्मृति दिवसका अवसरमा फागुन 6 गते पुरस्कार प्रदान गरिनेछ।
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरूको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यान आकर्षण गराएको छ। महासंघका सचिव तथा श्रमजीवी हित प्रवर्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको प्रतिनिधिमण्डलले न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई लिखित माग पत्र बुझाउँदै पारिश्रमिक बढाउन माग गरेको हो।
खोटाङलाई 44 साक्षर जिल्ला घोषणा गरिएको छ। 15 वर्षदेखि 60 वर्ष उमेरका सर्वसाधारण 96.56% साक्षर बनेपछि आज खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको हो। खोटाङलाई साक्षर जिल्ला घोषणा गर्न 2067 सालदेखि अभियान सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
दुर्लभ रेर पाण्डाको छालासहित प्रहरीले दाङको तुलसीपुरबाट 2 जनालाई पक्राउ गरेको छ। सल्यानको त्रिवेणी गाउँपालिकाका टोप बहादुर ओली र कपुरकोटका रूपलाल बोहरालाई रेर पाण्डाको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
पर्सी फागुन 4 गतेदेखि पोखरामा 2 अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ। दिगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व भने नाराका साथ अन्तर्राष्ट्रिय युथ समिट नेपालले आज पत्रकार सम्मेलन गरेर सम्मेलन हुन लागेको जनाएको हो। सम्मेलनमा विभिन्न 18 देशका 250 जनाको सहभागिता रहनेछ।
आजदेखि बुटवलमा सूचना प्रविधि मेला क्यान इन्फोटेक शुरू भएको छ। फागुन 6 गतेसम्म चल्ने मेलामा सूचना प्रविधिसँग सम्बन्धित 130 स्टल रहेका छन्। 1,00,000 दर्शकले मेला अवलोकन गर्ने र 2 करोड़ रूपियाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
मेरो पनि भन्नु छ।
प्रणय दिवसको नाममा विकृति नभित्र्याउँ भन्दै देवेन किशोर अन्जानले कवितात्मक शैलीमा ट्वीटरमा लेख्नु भएको छ, करोडौं पर्ने गुलाबको फूल चाहिँदैन मलाई, दुई छाक खान र बस्ने झुपडी भए पुग्छ, विदेशीको नक्कल चाहिँदैन मलाई, मनभित्र चस्स चस्स काँडा झै दुख्छ, तर मलाई तिम्रो हृदयस्पर्शी माया भए पुग्छ।
यसै विषयमा पवन पौडेलको ट्वीट छ, प्रेमी र प्रेमिकामा मात्र सीमित नगरेर प्रणय दिवसलाई बाबुआमा गुरूजनसम्म पुर्याउन सकियो भने आधुनिकतासँगै सामाजिक सद्भाव पनि बढ्नेछ।
प्रदेश नम्बर दुईका सभामुख सरोज कुमार यादवले हिन्दी भाषामा शपथ लिएको खबर उज्यालो अनलाइनमा पढेर अमर तामाङले फेसबुकमा लेख्नु भएको छ, हिन्दीमा शपथ लिनुभन्दा बरू आफ्नै भाषा मैथिली भोजपुरी के हो त्यसैबाट लिएको भए अति राम्रो हुन्थ्यो।
यसै विषयमा सरोज पौडेल लेख्नुहुन्छ, अचम्म लाग्यो, हिजो भोट मागी गाउँ गाउँ हिँड्दा मैथिली र भोजपुरी भाषामा मधेस मुक्तिको नारा लगाउँदै हिँड्ने र मधेसी समाजको मौलिकता जोगाउँदै बेजोड भौतिक र आर्थिक परिवर्तन गर्ने वाचा गरेका निर्वाचित मधेसी जनप्रतिनिधिले शपथ लिँदा चाहिँ हिन्दी भाषा किन बोल्नु पर्यो, नेपाली भाषा मधेसी नागरिकले बुझ्दैनन् र।
अनि मनोज द लुरे नाम राखेका साथीको ट्वीट छ, हिजो शिवरात्रीमा बाबाजीहरूको चर्तिकला देखियो, भगवानका नाममा लागू पदार्थ सेवन तथा निर्वस्त्र हिँडेको पनि देखियो, धार्मिक स्थल सार्वजनिक ठाउँमा यस्तो क्रियाकलाप गर्नु कतिको उचित हो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र पीटी लोप्सन। अब विदेशका खबर। इजरायलको प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरूद्ध मुद्दा चलाउन महान्यायाधिवक्तालाई सिफारिश गर्ने जनाएको छ। नेतान्याहुमाथि घुस खुवाएको, जालसाजी गरेको र विश्वास तोडेको आरोप प्रहरीले लगाएको छ। प्रहरीले नेतान्याहुले आफ्ना सम्पन्न साथीबाट महँगा उपहार पाएपछि उनीहरूसँग विशेष सम्बन्ध राखेको प्रमाण आफूहरूसँग रहेको पनि बताएको छ। यस्तै संचार माध्यममा आफूसँग जोडिएका समाचार ल्याउन घुस खुवाएको पनि प्रहरीले नेतान्याहुमाथि आरोप लगाएको छ। इजरायली टेलिभिजनमा बोल्दै नेतान्याहुले आफू विरूद्धका आरोपको खण्डन गर्दै आफू विरूद्धको मुद्दाबाट केही हासिल नहुने दावी गर्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। विश्व क्रिकेट लीग डिभिजन 2 को निर्णायक मानिएको क्यानाडासँगको खेल जित्न नेपालले अहिले 195 रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले महत्वपूर्ण 6 विकेट गुमाइसकेको छ। नेपालले ताजा अवस्थामा 39 ओभर 3 बलको खेल सकिँदा 6 विकेट गुमाएर 137 रन बनाएको छ। नेपाललाई अब जितको लागि 10 ओभर 2 बलमा 58 रन चाहिएको छ र नेपालसँग 4 विकेट सुरक्षित छन्। क्रिजमा अहिले आरिफ शेख 52 बलमा 23 रन बनाएर खेलिरहेका छन् भने उनलाई सोमपाल कामीले 8 बलमा 6 रन बनाएर साथ दिइरहेका छन्। यसअघि नेपालका पारस खड्का 0, ज्ञानेन्द्र मल्ल 9, शरद भेसावाकर 1, दिपेन्द्र सिंह ऐरी 18, रोहित पौडेल 27 तथा दिलीप नाथ 21 रनमा आउट भए। टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले 50 ओभरमा 8 विकेट गुमाएर 194 रन बनाएपछि नेपालले 195 रनको लक्ष्य पाएको हो। क्यानाडालाई 194 रनमा रोक्न नेपालका वसन्त रेग्मीले 3, सन्दीप लामिछानेले 2 तथा करण केसी र शरद भेषवाकरले 1-1 विकेट लिए। क्यानाडाका श्रीमान्था विजीरत्नेले नटआउट 103 रन बनाए। क्यानाडाका 6 ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। क्यानाडा र नेपालबीच अहिले भइरहेको खेलको विजेताले विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकोले यो खेल निर्णायक मानिएको छ। आजको खेल जित्न नसके नेपाल डिभिजन 2 यथावत रहनेछ।
र थ्री स्टार क्लब सिमरा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। सिमरा रंगशालामा आज भएको पहिलो सेमी फाइनलमा मोरङ फुटबल क्लबलाई 4-2 गोलले हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो। थ्री स्टारलाई जिताउन सुनिल बलले 2 तथा विष्णु गुरूङ र अनन्त तामाङले 1-1 गोल गरे। मोरङका लागि कर्ण लिम्बूले 3 मिनटमा 2 गोल गरे पनि टोलीको हार टार्न सकेनन्। थ्री स्टारले अब उपाधिका लागि नेपाल आर्मी र वीरगंज युनाइटेड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले र माओवादी बीच आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति। शुरूको तीन वर्ष ओली र त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्ने, पार्टीको नेतृत्व संयुक्त रूपमा गर्ने।
निर्वाचन आयोगले समानुपातिक तर्फको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझायो, नयाँ सरकारको लागि बाटो खुल्ला।
प्रदेश नम्बर एकमा शेरधन राई, दुईमा लालबाबु राउत र प्रदेश पाँचमा शंकर पोखरेल मुख्यमन्त्री नियुक्त। तीनैजना मुख्यमन्त्रीले भोलि शपथ लिने।
इजरायलको प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरूद्ध मुद्दा चलाउन सिफारिश गर्ने, भ्रष्टाचार गरेको आरोप।
र विश्व क्रिकेट लिग डिभिजन टूमा क्यानाडा विरूद्धको खेल जित्न नेपाल 195 रनको लक्ष्य पछ्याउँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्ट र सशिन्द्र गौतमसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि विदा हुन्छौ। नमस्कार।